یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جھارنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہمارے ساتھ اسفر امام اور انجینئر مسٹر زویر نینک۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کے اندر ہم رول آف لا کے اوپر بات کریں گے اور تین ڈیولپمنٹ سے، ایک تو یہ کہ زبردستی کی شادیاں اور زبردستی تبدیلی مذہب، اس کا معاملہ، دو ہندو نوجوان لڑکیاں جن کے والدین کا یہ الزام ہے کہ ان کو اغوا کرنے کے بعد ان کا مذہب تبدیل کرایا گیا اور پھر مسلمان لڑکوں سے شادی کرا دی گئی۔ وزیراعظم نے گزشتہ روز ان کی برآمدگی کے لیے زور دیا تھا، اس پہ خیر تفصیل سے ہم بات کرتے ہیں۔ اور اسی میں راؤ انوار جو کہ ایک معروف پولیس آفیسر ہیں، نقیب اللہ محسود قتل کیس میں وہ اپنی تحویل میں بھی رہے اور اس کے بعد اپنی نوکری سے انہوں نے ریٹائرمنٹ لی، ان کے اوپر فرد جرم عائد کر دی گئی ہے۔ کیا قانون جو ہے وہ بلا تخصیص اب سب کے اوپر نافذ ہونے جا رہا ہے، ایسا کوئی ریزالو نظر آتا ہے یا نہیں؟ سابق صدر پرویز مشرف، ان کے خلاف بھی جو غداری کا مقدمہ ہے، ٹریزن کیس ہے، اس میں بھی چیف جسٹس ان کے آج اہم ریمارکس ہیں، تو ان کا ہم جائزہ لیں گے پہلے سیگمنٹ میں جس کا عنوان ہے اگین رول آف لا۔ دوسرے حصے میں پاکستان بات ہوگی افغانستان کے اندر تشدد اور عام شہری ہلاکتوں کی، اس کے باوجود کہ امن مذاکرات جاری ہیں۔ تیسرا حصہ یہاں پہ امریکی سیاست سے متعلق ہے، سال 2017 کے انتخابات، صدارتی اور اس کے اوپر روس کے اثر انداز ہونے سے متعلق تحقیقات فائنلی اپنے انجام کو پہنچی ہیں۔ صدر ٹرمپ پہ براہ راست اس میں کسی طور پہ ان کی کیمپین کے اثر انداز ہونے یا رابطے کا نفی کی گئی ہے۔ پروگرام کے آخری سیگمنٹ میں گفتگو ہوگی کہ پاکستان کیا واقعی تیل اور گیس کے بڑے جو ذرائع ہیں وہاں تک پہنچنے میں کامیاب ہو رہا ہے، جیسے کہ پرائم منسٹر صاحب اشارہ دے رہی ہیں، اگر ایسا ہے تو اس کا کیا مطلب ہے پاکستان کے لیے، پاکستان کی معیشت کے لیے۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ کراچی میں آپ کو معلوم ہے کہ جو نوجوان قتل ہوئے نقیب اللہ محسود، اس میں سابق ایس ایس پی ملیر راؤ انوار سمیت تمام ملزمان پر فرد جرم عائد کر دی گئی ہے۔ ملزمان کے فرد جرم سے انکار کرنے پر عدالت نے آئندہ سماعتوں پر گواہوں کو طلب کر لیا ہے۔ راؤ انوار کو ایک بہت طاقتور پولیس آفیسر خیال کیا جاتا ہے، جن کے بارے میں یہ بھی کہا جاتا ہے میڈیا کے اندر کہ پاکستان کے طاقتور جو ادارے ہیں سیکیورٹی کے، وہ ان کے حامی ہیں، اور چونکہ اس وار اگینسٹ ٹیررزم میں یا وار اگینسٹ ملٹنسی میں کافی جگہوں پہ بقول میڈیا چینلز کے اور میڈیا رپورٹس کے راؤ انوار نے سرو کیا ہے، تو اس لیے وہ ان کو بچانے میں بھی مصروف ہوتے ہیں۔ لیکن یہاں پہ بظاہر فرد جرم عائد ہونے کا کیا مطلب ہے؟ دباؤ بڑھ رہا ہے۔ اور سابق صدر پرویز مشرف ایک اور جو سمبل ہیں پاور کا پاکستان کے اندر، ان کے بارے میں چیف جسٹس نے یہ کہا ہے کہ ان کا ٹرائل تو ہر صورت ہونا ہے، یہ بات سمجھ لی جائے، نہ ہوا تو پھر یہ سمجھا جائے گا کہ کچھ لوگ قانون سے بالاتر ہیں۔ سپریم کورٹ نے پرویز مشرف کی طرف سے جو سنگین غداری کیس میں التوا کی درخواست تھی وہ مسترد کر دی ہے، اور کہا یہ ہے چیف جسٹس جناب جسٹس آصف سعید کھوسہ صاحب نے کہ مشرف ٹرائل کورٹ میں یا تو پیش ہوں یا اسکائپ پر اپنا بیان ریکارڈ کروائیں، اور اگر اسکائپ پہ بھی بیان ریکارڈ نہیں کروا سکتے تو ان کے وکیل ان کے بیاف پہ اپنا اسٹیٹمنٹ دیں۔ کیا ان دو ڈیولپمنٹس کے پس منظر میں یہ کہا جا سکتا ہے کہ رول آف لا وہ اسرٹ ہو رہا ہے بلا تخصیص؟ اور پھر یہ ہندو لڑکیاں جن کا مبینہ طور پہ اغوا ہوا ان کے والدین کے مطابق، اور ان کو کنورٹ کیا گیا اسلام میں، اور پھر دو مسلمان لوگوں سے لڑکوں سے شادی کر دی گئی، گزشتہ روز پرائم منسٹر نے آرڈر کیے تھے پنجاب گورنمنٹ سے بھی کہ وہ جہاں پہ بھی ہیں ان کو بازیاب کرایا جائے، سو اس ریفرنس میں اطلاعات یہ مل رہی ہیں کہ نکاح خاں کو اور دیگر کچھ فسیلیٹیٹرز کو گرفتار کر لیا گیا ہے۔ لڑکیاں جو ہیں ان کی جانب سے عدالت کے اندر استدعا کی گئی ہے تحفظ کی۔ اس تینوں ڈیولپمنٹ کے بیک ڈراپ میں ذرا رول آف لا پہ بات کرتے ہیں۔ جناب جسٹس وجی الدین صاحب ہمارے ساتھ ہیں، ممتاز قانون دان ہیں، ہیڈ ہیں عام لوگ اتحاد کے، رخشندہ ناز صاحب ہمیں جوائن کر رہی ہیں، ہیومن رائٹ ایکٹیوسٹ ہیں، لیگل ایڈ ہیں، لیگل ایڈ اینڈ اویئرنیس سروسز اس کو ہیڈ کرتی ہیں، اور پھر کے پی کے اندر محتسب بھی نامنیٹ اپوائنٹ ہوئی ہیں، اس کے اوپر ہم گفتگو کرتے ہیں دونوں اپنے پینل سے۔ جسٹس وجی الدین صاحب بہت شکریہ۔ پہلے تو ذرا یہ زبردستی کنورژنس کے اوپر آ جائیے، پرانا قضیہ ہے اور پیپلز پارٹی کی حکومت ہے سندھ کے اندر، وہ تو خاص طور پہ رائٹس کی بات کرتے ہیں، بل آئے بھی لیکن پھر گورنر کے پاس واپس چلے گئے، کیا وجہ ہے؟ یہ معاملہ کیوں حل نہیں ہو رہا؟ یہ سماجی ایشو ہے یا قانون کے اندر لوپ ہولز ہیں جن کا فائدہ اٹھاتے ہیں کچھ خاص طبقات یا لوگ؟
یہ بس آپ نے بہت درست بات کہہ دی ہے، کچھ خاص طبقات یا لوگ، ये एक फ्यूडल सोसाइटी है और ये जिसको कहते हैं कि किसी को गर्दानते नहीं हैं, बच्चियां जिनको ये उठा के ले जाते हैं और फिर कन्वर्जन की बातें होती हैं और फिर शादी की बातें होती हैं, ये कम उम्र बच्चियां होती हैं और आमतौर पर ये लोअर कास्ट से इनका ताल्लुक होता है। तो ये हमारी जो डेरा शाही है बुनियादी तौर के ऊपर इस सिलसिले में यही कल्प्रिट्स हैं और इनकी सरकूबी करना जिस नौयत से सिंध हुकूमत है तो वहाँ तो मुमकिन नहीं है। फेडरल हुकूमत जैसे प्राइम मिनिस्टर ने नोटिस दिया है वो यकीनन कुछ कर सकते हैं और करार वाकई सजाएं इन चीज़ों की मिलनी चाहिए और पाकिस्तान में फॉर्चुनेटली माइनॉरिटीज़ जो हैं उनका ख्याल किया जाता है, उनको प्रोटेक्शन दी जाती है और ज़रा सी भी उनके बारे में कोई बात होती है तो हम सब खड़े हो जाते हैं उनको सपोर्ट करने के लिए। तो ये किस तरह का मामला है कि जो एक नासूर की सूरत इख्तियार कर गया है, चंद माह गुजरते हैं फिर यही कजिया जो है सामने आ जाता है, कभी एक लड़की कभी दो लड़की उठा ली जाती है और ये होता सिंध के अंदर ही,
सिंध के अंदर
ये होता उन बच्चियों के साथ ही है जो लो कास्ट की बच्चियां हैं।
बिल्कुल,
फेडरल गवर्नमेंट को इस मामले में समझता हूँ बहुत ज्यादा तवज्जो देनी चाहिए।
एग्जैक्टली, और अगर ये वॉइस वर्सा कोई और सूरत हाल हो फिर तो बहुत ही खून खराब हो जाए अगर कन्वर्जन इतनी आसान होती है। रक्षंदर नाथ साहब, आपकी क्या ऑब्जर्वेशन है सारे मामले के बारे में? अभी तक उनसे रابطہ नहीं हो पाया। सो बाकी दो जो केसेस हमने आपके सामने रखे हैं, दो डेवलपमेंट्स हैं, एक तो राव अनवार उनके खिलाफ और दीगर मुलजमान पर जो है फर्द जुर्म आयद की गई है, फिर परवेज मुशर्रफ से मुतालिक चीफ जस्टिस साहब ने सख्त रिमार्क्स दिए हैं कि हर सूरत ट्रायल होगा, बेड अगर हॉस्पिटल बेड पे हैं तब भी होगा, और ये भी कहा है कि ये क्या बात है कि जिस दिन पेशी होती है उस दिन वो हॉस्पिटलाइज हो जाते हैं और बज़ाहिर जो है वो बाकी रक्स की महफलों में भी नज़र आते हैं, बाकी गुफ्तगू करते हुए भी नज़र आते हैं, पाकिस्तान का दिफा करते हुए भी नज़र आते हैं। सो क्या कुछ रिजॉल्व नज़र आ रहा है, क्या अकाउंटेबिलिटी या जवाबदेही या कानून का इतलाक वो बिला तख़सीस, इस बारे में कोई अज़्म है, कमिटमेंट है?
जी, मैं समझता हूँ कि ये एक बड़ी खुशाइन बात है और एक बैलेंस्ड एटीट्यूड है। ये सिर्फ परवेज मुशर्रफ के बारे में नहीं है बल्कि मियां नवाज शरीफ का जो मामला सुप्रीम कोर्ट में बेल के लिए या जो कन्विक्शन है उसके स्टे के लिए पेश हुआ, वहाँ पर भी उन्होंने यही कहा कि भाई ये क्या मसला है कि जो बड़े लोग हैं वो जब भी इस तरह के मामलात में इन्वॉल्व होते हैं तो बीमारी जो है वो अदालती कार्रवाइयों के रास्ते में आ जाया करती है। और परवेज मुशर्रफ का केस तो एक बहुत ही नोटोरियस केस हो गया है क्योंकि वो तो एक अरसाए दराज से, जैसे आपको पता है कि पहले तो पाकिस्तान में एक ड्रामा हुआ और उसके बाद फिर वो यहाँ से चले गए तो फिर आगे सिलसिले चलते रहे और लेकिन बहुत बैलेंस्ड एटीट्यूड है। राव अनवार का मामला भी मैं समझता हूँ। अच्छा, ये जो हमारे साहब हैं ये क्रिमिनल लॉ में उनकी एक्सपर्टाइज बहुत आउटस्टैंडिंग है।
सही सही,
तो वो इन मामलात को टैकल कर रहे हैं और एक और भी उन्होंने प्रिंसिपल जो है उसको एनन्शिएट किया है कि फाल्सस इन यूनो फाल्सस ओमनिबस, यानी अगर तो किसी शख्स के बयान में कहीं पर झूठ है तो ये समझा जाएगा कि पूरा बयान ही झूठ है, क्योंकि एक बंदा जो झूठ एक बात के लिए बोल सकता है वो तो यकीनन दूसरी बातों के लिए भी बोल सकता है। तो ये भी एक अच्छा डेवलपमेंट है और अनफॉर्चुनेटली एक अरसाए दराज से हमारे यहाँ ये होता रहा कि कोई छोटी मोटी अगर बदध्यानती या गफलत या गलत बयानी सामने आ गई तो उसको इग्नोर करके और विटनेस के बकिया स्टेटमेंट को जो है वो देख लिया गया। सिविल कवानीन में तो ठीक है ये, क्योंकि वहां तो प्रीपोंडरेंस ऑफ एविडेंस पे केसेस डिसाइड होते हैं। इन क्रिमिनल केसेस के अंदर तो देयर मस्ट बी मॉरल सर्टेनिटी ऑफ द गिल्ट ऑफ द एक्यूज्ड, तो उसके लिए इस तरह के अगर मामलात हैं कि एविडेंस जो है वो टेंटेड है तो मैं समझता हूँ कि ये भी उन्होंने, और अभी थोड़ा ही अर्सा हुआ है कि उन्होंने इस सिस्टम में अपने ख्यालात का वाजे इजहार किया है और उसको एनफोर्स करने के लिए भी उन्होंने स्टेप्स लिए।
सो इसमें जस्टिस साहब, हमें रक्षा नाथ साहब ने भी ज्वाइन कर लिया, लेकिन इसी मौजू पर पहले आपकी राय में लेना चाहूँगा। सो ये तासर बहरहाल कहीं मिल रहा है कि भले वो पाकिस्तान के फौज हो, फौज के आला अहदेदार रहे हों, साबका हों, मौजूदा हों, वो जो रूल ऑफ लॉ के आगे अपने आप को सरेंडर करने जा रहे हैं, ये इदारों की सतह पर जो एफिलिएशन है कि जी हमारा तो ये डायरेक्टर जनरल पेश नहीं हो सकता, हमारा तो ये कोई फिर आर्मी का जो हेड है वो पेश नहीं हो सकता। सो कम अज़ कम ये जो इदारे एक पोजिशन लेके खड़े हो जाते हैं, इसकी नफी होती देखते हैं, इदारे अपने आप को डिस्टेंस करें जिसके ऊपर जो इल्ज़ाम है वो जाके अदालतों में डिफेंड करें। अभी ये जो असद मुनीर साहब की, अगरचे वो नैब का केस है, ब्रिगेडियर असद मुनीर साहब उनका जो सुसाइड है, वहाँ से भी ये एक तासर मिलता है, आखिर वो एक बड़े इदारे के साथ भी उनकी वाबस्तगी रही है, ताकतवर इंटेलिजेंस के इदारे के साथ। सो इसका मतलब ये है कि अगर नैब के दबाव के तहत वो अपनी ज़िंदगी तक देने को तैयार हो गए, तो इसका मतलब ये है कि उनको बचाने के लिए वो फोर्सेज खड़ी नहीं थी उनके साथ।
जी, ये भी एक यकीनन एस्पेक्ट है, उसके मुतालिक भी सो मोटो नोटिस ले लिया है। लेकिन बात यही है कि जुल्म और ज्यादती किसी के साथ भी नहीं होनी चाहिए, और जो भी इदारा जिसकी जिम्मेदारी इन्वेस्टिगेशन करने की है या इंक्वायरीज करने की दी है, वो अबव बोर्ड उनकी कार्रवाई होनी चाहिए। लेकिन आपने बिल्कुल सही कहा कि अफवाज पाकिस्तान को बड़ी एहतियात करनी चाहिए इन मामलात में, और जहां पर भी ड्यू प्रोसेस का ताल्लुक है, रूल ऑफ लॉ का ताल्लुक है, वहां पर इस बात से अपने आप को डिस्टेंट, बिल्कुल डिस्टेंट कर देना चाहिए कि वो बंदा जो है उसका फौज से क्या ताल्लुक रहा है, कि कभी वो फौज का सरबरा रहा भी है या नहीं रहा।
सही रक्षा नाथ साहब, बहुत शुक्रिया आपका, आपने भी हमें ज्वाइन किया। अभी जिस हिस्से पे हम हैं पहले इसी पे अपने कमेंट्स दे दीजिए। हम मिसाल दे रहे हैं बहुत एक मारूफ मुकदमा नकीबुल्ला महसूद, उनके कत्ल केस में राव अनवार पे फर्द जुर्म बहरहाल आयद हो गई है। उनको एक ताकतवर ऑपरेटिव ख्याल किया जाता था, जिनके लिए ये भी मीडिया में आया कि शायद बड़े इदारों की उनको सपोर्ट है, तो शायद कभी भी वो ट्रायल ना हो सकें। दूसरी जाने मुशर्रफ के बारे में, साबिक सदर परवेज मुशर्रफ के बारे में भी आज सुप्रीम कोर्ट के चीफ जस्टिस ने बड़े सख्त रिमार्क्स दिए हैं कि ट्रायल हर सूरत होगा, भले आप बेड के ऊपर हैं हॉस्पिटल के, या भले आप स्काइप के ऊपर आके अपना बयान रिकॉर्ड करवाएं या आपका वकील कराए, इससे जो है वो मफर नहीं है। सो इन जो आज की डेवलपमेंट्स हैं उसमें क्या किसी हद तक कोई ऐसी बात से उनमें आती है कि कोई तख्सीस नहीं होगी, नहीं होनी चाहिए है, और सबका एहतसाब या जवाबदेही का अमल वो सब के लिए बराबर है?
बहुत शुक्रिया, आपने बहुत अहम इश्यूज इस वक्त उठाए हैं, और खास तौर पे जो नकीबुल्ला का केस था उसको देख के यहाँ पे बहुत ज्यादा मायूसी थी, क्योंकि लगता था कि अगर दूसरी तरफ एक पावरफुल शख्स है तो क्या, और आपने आपकी गुफ्तगू में ये जो जिक्र था कि इदारे उसमें कई दफा पार्टी बन जाते हैं या उसकी सपोर्ट में आ जाते हैं, और ये हमने शाजिया इमरान के केस में कुछ साल, बहुत साल पहले बल्कि ये देखा था, जो सुई में उनका रेप का केस हुआ था। तो ये मैं समझती हूँ कि पाकिस्तान के अंदर पिछले कुछ अरसे से आपने तो इन दो केसेस का जिक्र किया क्योंकि ये बहुत हाई प्रोफाइल केसेस हैं, लेकिन ऐसे भी है कि कुछ केसेस में हमें अब पहले की निस्बत, क्योंकि मैं खुद एज ए प्रोबोनो लॉयर एक लंबा अरसा काम करती रही हूँ, और रिसेंटली हामिद निहाल अंसारी का केस भी आपके सामने हुआ है, तो वो आपको नजर आया है कि अदालत ने अपनी तरफ से जो उसका रोल है वो अदा करने की कोशिश की है, तो जो कि मैं समझती हूँ कि उसने आम पाकिस्तानियों के लिए एक उम्मीद की किरण। लेकिन जैसे जस्टिस साहब बता रहे थे, इसमें भी कोई शक नहीं है कि आज भी आपके जो क्रिमिनल जस्टिस सिस्टम के अंदर जो केसेस हैं, और उसको तो वो तो है ही है, क्योंकि उसको उसकी पेंडेंसी आपको इसलिए नजर आती है कि पावरफुल इन्वॉल्व है, यहाँ तो वो खवातीन जिनके केसेस हैं, फैमिली केसेस हैं, बावजूद निजाम के वो भी कई दफा थोड़ा तवील हो जाते हैं। तो ये एक मसला है जिसमें मुझे ज्यादा ये लगता है कि एक तरफ तो इदारों के अंदर एक जो पावरफुल हमारी शख्सियात हैं उनके अपने नेक्सस बड़े स्ट्रांग होते हैं, और उसकी वजह से और कुछ हमदर्दियां भी अपने ही इदारों की अगर वो इन्वेस्टिगेशन कर रहे हैं तो पाई जाती हैं, उसकी वजह से केसेस थोड़े लंबे होते हैं। लेकिन ये ऊपर नीचे कुछ ऐसे केसेस हुए हैं, खासतौर पे आप पिछले से 6 महीनों के अंदर जो कुछ ऐसे केसेस हुए हैं उसमें इन 2 केसेस का होना मैं समझती हूँ कि एक बेहतरी की निशानदेही करता है।
सही सही सही। अच्छा, अब हमें ये बताइएगा, इससे पहले हम बात कर रहे थे जस्टिस वजीदीन साहब से भी कि वो जो इशू है फोर्स कन्वर्जन का बच्चों वाला ना, उसके ऊपर आपकी क्या राय है, कितना ये पुराना कजिया है और इसको हल करने में आखिर क्या कबाते हैं, क्या मुश्किलें हैं?
देखिए, इसमें सबसे पहली कबात तो ये है कि हमारी जो सूबाई हुकूमतें हैं उनको चाइल्ड मैरिज का जो एक्ट है उसमें एक उम्र तय कर देनी चाहिए। देखिए, जिस बच्ची को आप वोट नहीं देने देते
जी,
उस वो इतना बड़ा फैसला कैसे कर लेती है कि उसने अपना
मजहब तब्दील करना है?
ठीक है, तो एक तो ये कि जो फोर्स्ड कन्वर्जन का जो कानून सिंध में पहले सबसे पहले इसका इनिशिएटिव हुआ था
और रिपीटेडली एक ही कम्युनिटी की बच्चियां बिलखसूस एक सर्टन एज की ग्रुप की बच्चियां,
तो कहने का मकसद ये है कि एक तो ये कि ये बहुत हद तक जुड़ा हुआ है फोर्स्ड कन्वर्जन का जो मामला है वो आपको को पता है कि खवातीन के खिलाफ जो तशद्दुद के वाकयात हैं चाहे वो अपनी मजहब से ताल्लुक रखने वाली खवातीन है उनकी भी किडनैपिंग हो रही है और फिर खासतौर पे अगर नॉन मुस्लिम की तरफ से हो तो उसमें एडिड प्रॉब्लम ये हो जाता है कि आप वहां पे स्टेटमेंट दिलवा दें कि जी मैंने तो अपनी मर्जी से शादी की। ये इसमें मैं समझती हूँ कि इन बच्चियों का भी जो अभी एक कोर्ट में स्टेटमेंट आया है क्योंकि इससे पहले पख्तूनख्वा में मुझे 2 केसेस के सिलसिले में कांटेक्ट किया गया था और एक रावलपिंडी में, तो उसमें हमें अंदाजा हुआ कि वो केसेस फोर्स कन्वर्जन के नहीं थे बल्कि वो उनकी अपनी मर्जी से।
लेकिन अगर मर्जी भी हो तो क्या उम्र की हद
है? कहने का बिल्कुल ये मकसद नहीं है कि फोर्स कन्वर्जन के केसेस नहीं हो रहे,
सही,
सिर्फ ये है कि जो लीगल फ्रेमवर्क के इदारे अब इन बच्चियों को अगर किसी इदारे के हवाले किया जाए कि कुछ दिनों वो जिस घर में रह रही हैं और जिस घर में उन्होंने वापस जाना है उससे हटके अगर वो अकेले रह के फिर वो अपना स्टेटमेंट दें तो फिर आपको सही अंदाजा होगा। ये हमारा जो अदालती निजाम है उसके अंदर कई दफा ये कोशिश नहीं की जाती कि उनको किसी गैर जानबदार जगह पे रख के उनसे उनकी फिर स्टेटमेंट ली जाए ताकि वो किसी किस्म के दबाव में ना आए, क्योंकि कई केसेस में हमने ये भी देखा है कि उनको कह दिया जाता है कि अब देखो शादी तो हो गई है अब तुम वापस जाओगी तो मारी जाओगी, क्योंकि पाकिस्तान में जो ऑनर क्राइम के केसेस हैं वो बगैर वो तमाम बरादरियों में और तमाम
वो जो कारी
में इक्वली कारोकारी की जो हम बात करते हैं सियाकारी की तो वो आपको नजर आते हैं, तो उसमें फिर कई दफा लड़कियां खासतौर पे वो दबाव का शिकार होती हैं कि चलो अब वो रास्ता तो हमारा बंद हो गया
तो अगले घर को संभाल ले। जस्टिस वजीदीन साहब काइंडली एक मिनट में इसको सबब कीजिएगा, अब ये बताएं कि कानूनी तौर पे हल क्या है, ये जो 13-14-15 साल की बच्चियां हैं आप बेशक उनसे बयानात दिलवा दें कि उन्होंने मर्जी से किया है लेकिन वो मजहब तब्दील करने में इतनी बाख्तियार कैसे हो सकती हैं या इतनी समझदार कैसे हो सकती हैं और उनका कबूल आम भी हो जाता है सोसाइटी के अंदर कि उन्होंने मर्जी से कर लिया है। अब अगर यही मामला अगर कोई मुसलमान लड़की है और वो मर्जी से मजहब तब्दील करे या किसी और के साथ जाना चाहे तो उसके नतीजे बहुत मुख्तलिफ होंगे।
बहुत दुरुस्त बात है, एक नापुख्ता उम्र में इस तरह के फैसले किस तरीके से कबूल किए जा सकते हैं, और बहुत अच्छी मुहतरमा ने जो राय पेश की कि जो लड़कियों की मैरिजेबल एज है उसके बारे में कानून में तब्दीली आनी चाहिए। अगर तो वो 18 साल की उम्र में वोट देने की अहल बनती हैं तो कम से कम उतनी ही उम्र जो है वो जब तक उस उम्र पे ना पहुंचे हैं तो शादी जो है उसकी इजाजत
होनी
चाहिए, और अगर इसको इंट्रोड्यूस कर दिया गया तो फिर वो चेंज ऑफ रिलीजन जो है वो भी क्योंकि को रिलेटेड होगा, तो मैं समझता हूँ कि ये मामला इस तरह के कानून बनने की बुनियाद के ऊपर हल हो सकते हैं। लेकिन कवानीन तो हमारे यहाँ असा बहुत सारे हैं, असल बात होती है कानूनों की एनफोर्सेबिलिटी,
बिल्कुल,
तो ऐसे कानून बने और उनको एनफोर्स किया जाए, क्योंकि अब ये मामला बहुत अरसे से चल रहे हैं और फिर वो बीच में ऑनर किलिंग्स के मसले आ जाते हैं, लड़कियां वापस नहीं जाना चाहती हैं, फिर वो जो जिनके पास वापस जानी है जाना है वो वापस देने को तैयार नहीं होते, बहुत सारी प्रॉब्लम्स हैं। लेकिन मैं समझता हूँ कि एक बात मैरिजेबल एज में अगर तब्दीली हो जाए और उसके साथ जो भी चीजें वाबस्ता हैं उनमें तब्दीली आ जाए तो फर्क पड़ सकता है।
बहुत शुक्रिया जनाब जस्टिस वजीउद्दीन साहब, आपने हमारे लिए वक्त निकाला, रक्षा दनार साहब आपके भी ममनून है। सामिन ये वॉइस ऑफ अमेरिका वाशिंगटन है। चंद सेकंड की ब्रेक, ब्रेक के बाद वापस आते हैं अफगानिस्तान उसकी सूरत हाल पे बात करते हैं। डॉक्टर कामरान बुखारी हमारे साथ हैं।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम, मिस्टर ज़ुर्नेक हमारे इंजीनियर हैं। प्रोग्राम के सिलसिले में हम बात करेंगे अफगानिस्तान की सूरत हाल पे। दो डेवलपमेंट्स हैं, एक तो ये कि वाशिंगटन के अंदर जो अफगानिस्तान के लिए अमेरिका के सफीर हैं उन्होंने रूस और चीन के जो अपने हम मनसब हैं उनको बाकायदा एक ब्रीफिंग दी है। ब्रीफिंग इस बारे में थी कि तालिबान के साथ मुज़ाकरात किस समत में किस मोड़ पे आगे बढ़ रही हैं और इस वक्त उसकी हयात क्या है, किस नहज के ऊपर है ये मुज़ाकरात। और बताया ये गया है कि इसका मकसद जो है इन दोनों मुल्कों को एतमाद में लेना है और इसके बारे में तफसीली ब्रीफिंग भी दी गई। अब तक जितनी इंगेजमेंट्स हुई हैं बाकायदा तौर पर यह बताया गया कि तालिबान अभी तक ना तो जंग बंदी पर आमादा हैं और ना ही वो अफगान हुकूमत को मुज़ाकरात का हिस्सा बनता देखना चाहते हैं। दूसरी डेवलपमेंट यह है कि इन पीस टॉक्स के बावजूद अफगानिस्तान के अंदर वायलेंस जो है वो शिद्दत इख्तियार करता हुआ नजर आता है और बाकायदा अक़वाम मुत्तहिदा ने इसमें तस्दीक भी की है कि जो बमबारी की गई मिलिटेंट्स अटैक्स के बाद उसमें कम अज़ कम 13 अफराद जो हैं बशमूल बच्चों के वो भी मारे गए हैं, सिविलियन कैजुअलिटीज़ हो रही हैं। दूसरी जानब हमलावरों की जानब से, अस्करियत पसंदों की जानब से जो मिलिट्री चेक पोस्ट हैं या मिलिट्री इंस्टॉलेशन हैं उनके खिलाफ हमले वो भी जारी हैं। अमरीका के दो फौजी जो हैं वो भी इन हमलों में मारे गए हैं और इस बात का एतराफ किया गया है। कामरान, डॉक्टर कामरान बुखारी साहब हमारे साथ मौजूद हैं, सीनियर फेलो विद सेंटर फॉर ग्लोबल पॉलिसी और फेलो विद प्रोग्राम ऑन एक्सट्रीमिज्म एट जॉर्ज वाशिंगटन यूनिवर्सिटी, उनसे उनका एनालिसिस लेते हैं। कामरान बहुत शुक्रिया आपका। अफगानिस्तान की सिचुएशन दोनों इन बैकड्रॉप्स में बताइएगा। पहले जरा अगर हम मुज़ाकरात की बात कर लें वो किस स्टेज पे हैं, चीन और रूस को एतमाद में लेने से क्या मकसद है वाशिंगटन का?
देखिए असद, इसमें जो जिस नहज पे इस वक्त मुज़ाकरात का सिलसिला है वो ऐसा है कि तालिबान के साथ बातचीत बहुत आहिस्ता आहिस्ता आगे बढ़ रही है और अभी हमने देखा कि खबर आई थी कि मजीद इल्तवा हो रहा है अफगानिस्तान के सदारती इंतखाबात का, तो मुझे लगता है कि वो उस प्रोसेस का आउटकम है कि जहां लेन देन हो रही है, बातचीत हो रही है तालिबान के साथ और तालिबान जो है वो कह रहे हैं कि भाई आप ये सदारती इंतखाबात हैं ये फिल फॉर ना करें। और फिर जाहिर है उन सदारती इंतखाबात को पहले भी रीस्केड्यूल किया गया है इन कीपिंग विद ये जो तालिबान के साथ बातचीत चल रही है। साथ में हम ये देख रहे हैं कि तालिबान के साथ जो बातचीत चल रही है उसने कशीदगी पैदा कर दी है वाशिंगटन काबुल जो है रिलेशन के अंदर, तो वहां पर जो है एक यू नो फिकर है, एक वो एंग्जाइटी है कि ये जो बातचीत चल रही है इसमें हमारा हिस्सा नहीं है, तालिबान हमसे बात नहीं करना चाह रहे, अमरीका उनसे खुद बात कर रहा है, तो इनका इसका बनेगा क्या? अब इसके साथ साथ फिर जाहिर है चीन और रूस को जो है उसमें शामिल किया गया है क्योंकि अब देखें ये रूस जो है वो बहुत बड़ा स्टेक होल्डर है अफगानिस्तान के अंदर और चीन भी स्टेक होल्डर है, तो मुझे ये कोई गैर मामूली बात नहीं लगती। ये तो मतलब मुतवक्को थी कि जो है किसी पॉइंट पे, क्योंकि ये एक इंटरनेशनल एफर्ट है, गो कि अमरीका लीड ले रहा है क्योंकि उसकी वहां मुसल्ला अफवाज वहां पर है, उसने हैंड ओवर करना है जो भी पीस अग्रीमेंट होगा, लेकिन दूसरे स्टेक होल्डर्स को लिए बगैर जो है मैं नहीं समझता कि बातचीत आगे चलेगी।
जी, अब जरा दूसरी जानिब आ जाते हैं, वायलेंस है, बकायदा एक स्टेट ऑफ वार वो अपनी जगह पे मौजूद है, इसके बावजूद के मुज़ाकरात जारी हैं। सो जंगबंदी ना सही, लेकिन क्या ये तवक्को रखना बजा नहीं था कि कम से कम इसके अंदर इस शिद्दत में कुछ कमी आती? दोनों तरफ से हो रहे हैं, अभी अमेरिकन फोर्सेस ने जो अटैक किया है قندوز کے اوپر اس میں اقوام متحدہ نے کنفرم کر دیا ہے کہ 13 عام شہری مارے گئے ہیں, اور یہ سال جو ہے خاص طور پہ شہریوں کے لیے 3800 ہلاکتیں وہاں پہ ہو چکی ہیں, جن میں سے 1000 کے قریب 927 بچے وہ بھی شامل ہیں. سو عام افغان جو ہے وہ اب بھی سفر کر رہا ہے بھلے وائلنس کسی بھی طرف سے ہو. سو عام آدمی کی جو یا عام افغان کی جو یہ ایکسپیکٹیشنس تھی کہ اگر بات چیت ہو رہی ہے سو کم از کم وہاں پہ امن و امان کی بھی صورتحال بہتر ہوتی. سو کیسے اس کو امپروو کیا جا سکتا ہے, یا پھر اس سے کیا مراد ہے کہ دونوں طرف سے آفینسیوز اپنی جگہ پہ موجود ہیں اور جاری ہیں؟
دیکھیں, بات چیت کی لاجک کچھ اس قسم کی ہے, میں صرف اس مذاکرات کی بات نہیں کر رہا, مذاکرات ان جنرل جہاں پر کانفلکٹ ریزولوشن کی بات کی جاتی ہے, جہاں پر مذاکرات کے ذریعے کسی عسکری تنازع کا حل ڈھونڈا جاتا ہے, وہاں پر یہ بات ایک قدرتی ہوتی ہے کہ ایک طرف جب بات چیت چل رہی ہے تو اگر ایک فریق جو ہے وہ نہیں پسند کر رہا کہ اس بات چیت کس طرف جا رہی ہے یا مزید لیوریج حاصل کرنا چاہ رہا ہے, کوئی بات منوانا چاہ رہا ہے اپنے جو ہے نا دوسری جانب سے, تو وہ پھر اب پریشر بلڈ اپ کر دیتا ہے, وہ انکریز کرتا ہے, اسکلیشن ہوتی ہے اس کی جانب سے, تاکہ جو ہے میز کے اوپر وہ زیادہ افعال طریقے سے اپنی بات منوا سکے. تو اب میں اس وقت امریکہ بھی طالبان تو یہ کر ہی رہا تھا, اب امریکہ بھی یہ جوابی کاروائی اپنا جو ہوئی ہے وہ بھی اس بات کی علامت ہے کہ امریکہ بھی پش بیک کر رہا ہے کہ بھائی اگر آپ جو ہیں وہ زور لگا سکتے ہیں تو ہم بھی زور لگا سکتے ہیں, تاکہ جو ہے دیکھ دونوں طرف جو ہے وہ ایک سیاسی میز کے اوپر ایک دوسرے کو زیر کرنے کی کوشش کی جا رہی ہے, بات منوانے کی کوشش کی جا رہی ہے, تو وہ بغیر لڑائی کے تو ہو نہیں سکتی. تو انفارچونیٹلی جو ہے وہ افسوس سے کہنا پڑتا ہے کہ اس کا جو سارا کا سارا ملبہ ہے, نزلہ ہے, وہ عام آدمی پر جو ہے نا اس کا جو ہے نا اثر پڑتا ہے اور اس کی زندگی جو ہے نا تباہ برباد ہوتی ہے. تو میں سمجھتا ہوں کہ یہ چیز اس کا کوئی فی الفور تو کوئی حل مجھے نظر نہیں آتا, کیونکہ یہ جب ایک تنازع چھڑ جاتا ہے, جب جنگ شروع ہو جاتی ہے تو اس کو بند کرنے میں بڑا وقت لگتا ہے.
کوئی ایسی ہیوی ملٹری انگیجمنٹ وہ آپشن کا اس بیک ڈراپ میں حصہ ہو سکتی ہے کہ ٹھیک ہے اگر طالبان کی طرف سے اٹیک ہو رہے ہیں تو ہم بھی اپنے فینسیو اسی پاور کے ساتھ جاری رکھیں تاکہ کچھ بہتر بات ہو سکے مذاکرات کے میز پہ؟
جی, لیکن یہ ہے کہ اس وقت یہ بڑا نازک ہوتا ہے اور دیکھنا پڑتا ہے کہ جو بیٹل سپیس میں کس سائیڈ کو برتری حاصل ہے اور کس کا پرسپشن جو ہے وہ زیادہ کانفیڈنٹ ہے. تو اس وقت جو ہے وہ یہ بات تو مطلب عام ہے کہ طالبان چونکہ ان کو ملٹریلی کرش نہیں کیا جا سکا بلکہ ان کی انسرجنسی بڑھ گئی ہے, تو وہ بہت اپنا کانفیڈنس کا مظاہرہ کر رہے ہیں, تو وہ تو اس چیز کو وہ نہیں لیں گے, اپنا اس کو انکارپوریٹ نہیں کریں گے کہ بھائی ہمیں ذرا جو ہے نا تھوڑا ہاتھ ہلکا رکھنا چاہیے. لیکن امریکہ کی جانب سے چونکہ وہ نہیں چاہتے کہ بات کا سلسلہ, بات چیت کا سلسلہ پوری طریقے سے منقطع ہو جائے, مطلب شدت لڑائی اس قدر شدت پکڑ جائے کہ بات چیت نہ ہو سکے, یہ میں سمجھتا ہوں امریکہ کے لیے اس وقت جو ہے زیادہ ضروری ہے. طالبان سمجھتے ہیں کہ ان کے پاس اسکلیشن کرنے کی گنجائش زیادہ ہے.
صحیح, بہت شکریہ ڈاکٹر کامران بخاری, آپ نے ہمارے لیے وقت نکالا, ہمارے ساتھ آپ موجود رہے, آپ کا بہت شکریہ. سامعین ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے پروگرام کے اگلے حصے میں, بات کریں گے مولر انویسٹیگیشن جو صدر ڈونلڈ ٹرمپ کو روس کے امریکی انتخابات کے اوپر اثر انداز ہونے سے متعلق بریوزیمہ قرار دیتے ہیں کہ ان کا براہ راست اس کے ساتھ کوئی تعلق ثابت نہیں ہوا. ایک بریک کے بعد
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے, سیو کیجیے, فالو کیجیے,
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ اسٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام, اور پروگرام کے اس حصے میں ہم بات کریں گے ملر رپورٹ کے اوپر. 2016 کے امریکہ کے صدارتی انتخابات میں مبینہ روسی مداخلت کے بارے میں اسپیشل کونسل رابرٹ ملر کی جو تیار کردہ رپورٹ تھی, خفیہ رپورٹ, اس کا خلاصہ جاری کر دیا ہے اٹارنی جنرل نے, اور اسپیشل کونسل کے مطابق اس جو بتایا گیا اس خلاصے میں انہوں نے اپنی رپورٹ میں, یعنی اسپیشل کونسل نے یہ لکھا ہے کہ صدر ٹرمپ کی انتخابی مہم کے دوران روس کے ساتھ ان کی کسی طرح کی ساز باز کا کوئی بھی واضح ثبوت نہیں ملا ہے. اٹارنی جنرل ولیم بر نے یہ رپورٹ جاری کرتے ہوئے کہا کہ اس رپورٹ میں صدر ٹرمپ کی طرف سے منصب صدارت سنبھالنے کے بعد انصاف کی راہ میں روڑے اٹکانے کے سلسلے میں بھی کوئی واضح ثبوت فراہم نہیں کیا گیا ہے. تاہم رپورٹ میں نہ تو انہیں قصور وار قرار دیا گیا اور نہ ہی انہیں مکمل طور پہ بری ذمہ قرار دیا گیا تھا. کیوں اور اس کا بیک ڈراپ جو ہے وہ جیمز کومی ان کو ان کے عہدے سے برخاست کرنا تھا جنہوں نے انیشلی اس بارے میں تحقیقات کرنا شروع کی تھیں یا جنہوں نے یہ چیز وہ منظر عام پر لے کے آئے تھے. سو اس کو انصاف کی راہ میں رکاوٹیں کھڑی کرنے یا کے زمرے میں دیکھا جا رہا تھا. ملر نے اپنی رپورٹ میں یہ لکھا ہے کہ اس بات کا فیصلہ وہ اٹارنی جنرل ولیم پر چھوڑ رہے ہیں کہ صدر ٹرمپ نے اس بارے میں کوئی جرم کیا ہے یا نہیں. صدر ٹرمپ نے ایک ٹویٹ میں کہا ہے کہ کوئی سازش نہیں, انصاف کی راہ میں کوئی رکاوٹ نہیں, مکمل طور پر بری ذمہ ہوں, امریکہ کی عظمت کو قائم رکھیں, نو کولیژن, نو ابسٹرکشن, کمپلیٹ اینڈ ٹوٹل ایگزونریشن, کیپ امریکہ گریٹ. یہ صدر ڈونلڈ ٹرمپ کی ٹویٹ تھی. اس کے اوپر ہم بات کرتے ہیں کتنی بڑی سیاسی فتح کے طور پہ اس کو دیکھا جا رہا ہے پریزیڈنٹ ڈونلڈ ٹرمپ کی. لیکن جو ڈیموکریٹک پارٹی ہے اس کا اب اس وقت مطالبہ یہ ہے کہ یہ رپورٹ اس کا خلاصہ نہیں بلکہ پوری تفصیلی رپورٹ جو ہے وہ پبلک کی جائے, وہ جاری کی جائے. ہمارے ساتھ ہیں مسعود عبدالی صاحب, کالم نگار ہیں, انالسٹ ہیں, ریسرچر ہیں, اور طلعت رشید صاحب ریپبلکن لیڈر ہیں, ریپبلکن افیلیٹ ہیں, انہوں نے ہمیں جوائن کیا. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. طلعت رشید صاحب, یہ ملر رپورٹ اس کی جو تفصیلات ابھی تک منظر عام پہ آئی ہیں, صدر ڈونلڈ ٹرمپ کے لیے کیا معنی رکھتی ہیں؟ کیا واقعتاً ان کی یہ ایک سکسیس ہے, کامیابی ہے, اور وہ اپنے آپ کو سرخرو سمجھ سکتے ہیں؟
جی ہاں, شکریہ. فرسٹ آف آل, جی ہاں, یہ تو ڈونلڈ ٹرمپ کے لیے گولڈ اسٹار ہے, کیونکہ یہ انویسٹیگیشن 2016 بلکہ الیکشن سے پہلے کی چل رہی تھی, جی, کہ انہوں نے رشیا سے کوآپریٹ کیا ہے. اور ڈونلڈ ٹرمپ بار بار کہتے رہے کہ جی کہ اس میں کوئی میرا انٹرسٹ نہیں ہے, میرا کوئی کلوژر نہیں ہوا. کافی ریپبلکن نے بھی کہا کہ اس میں کوئی حقیقت نہیں ہے, لیکن چونکہ یہ ڈیموکریٹ اس کے ان کے پیچھے پڑے ہوئے تھے کہ جی اس میں کچھ ہے, انہوں نے ٹی وی پہ کہا کہ اس میں, سب نے کہا جی ہمیں کانفیڈنٹ ہے, بلکہ کافی نیوز رپورٹرز نے بھی کہا, لیکن یہ کہ بعد میں یہ سچ سچ ہو گیا کہ اس میں کوئی کلوژر نہیں تھا. ٹھیک ہے, اس میں کچھ وہ ملرز کی رپورٹ میں ہے کہ کچھ اور چیزیں بھی ہیں جو آئی ڈونٹ تھنک کہ وہ اس میں اتنا ویٹ ہے اس کے اندر جو کہ ڈونلڈ ٹرمپ کو دوبارہ جیت سکے کسی بھی اس موقع پہ. لیکن یہ ہے کہ آئی تھنک دس از اے بگ وکٹری فار ٹرمپ, اور یہ الیکشن کے لیے 2020 کے لیے آئی تھنک ہی ہٹ ہوم رن فار دس, تو الیکشن کے لیے ان کو بہت فائدہ ہوگا 2020 میں. جتنی بھی اسپیکولیشن تھی وہ سب ختم ہو گئی ہیں. اب آئی تھنک ناؤ دی کنٹری شوڈ موو فارورڈ. جو اصل کام ہے اس میں دیکھیں کتنا 35 ملین آلموسٹ خرچ ہوا, کتنے وکیل, 19 لائر تھے جو ہائر کیے گئے تھے, 500 انویسٹیگیٹر تھے جنہوں نے جن سے انٹرویو کیا گیا تھا. یہ سارا جو ہے یہ ٹائم بھی ضائع ہوا اور ملک کے لیے کچھ بھی کام نہیں ہوا جو ڈونلڈ ٹرمپ کرنا چاہتے تھے. تھوڑا بہت جو انہوں نے کیا وہ کر لیا, لیکن یہ کہ دس واز جسٹ اے ویسٹ.
اور جی مسعود عبدالی صاحب, آپ کی ریسرچ آبزرویشن کیا کہتی ہے اس رپورٹ کے جو خد و خال سامنے آئے ہیں اس کے بعد؟
بات تو کہ میں تو ویسے امریکہ کو خراج ایسے پیش ہوں کہ مجھے سب سے اچھا جو تبصرہ لگا کل جو آپ کے ویب سائٹ کے اوپر وہ خبر ہے جو بینر ہیڈنگ جس کو کہتے ہیں کہ کوئی جرم نہیں کیا لیکن وہ بری ذمہ نہیں, یعنی یہ بڑا ہی بہت شاندار, یعنی میں نے ایسا تبصرہ بہت کم جگہ دیکھا, تو یہ آپ کے لیے تعریف کی بات ہے آپ کے ادارے کے لیے اس میں. لیکن جو مسئلہ ہے وہ یہ ہے کہ یہ ساری گفتگو جو آج ہم کر رہے ہیں اسد, وہ اس بنیاد پر ہے کہ اس خلاصے کے بنیاد پر ہے جو اٹارنی جنرل نے جاری کیا ہے. اور یہی بات یعنی ڈیموکریٹک پارٹی کا کہنا ہے کہ اگرچہ ریپبلکن پارٹی کو کے لیے اطمینان کا باعث ہے, صدر ٹرمپ کے لیے یہ فتح کا باعث ہے, اطمینان کا باعث ہے کہ ان پر کولوژن کے جو سازش کے الزام ثابت نہیں ہوا, اگر مداخلت ہوئی بھی تھی تو اس میں براہ راست صدر ٹرمپ انوالو نہیں تھے, یہ بات تو یعنی گویا رپورٹ سے ثابت ہو گئی. لیکن ایک اور بات جو ڈیموکریٹک پارٹی کہہ رہی ہے, خاص طور سے جو ان کے جیری نیڈلر صاحب ہیں جو ایوارن مدنگان کی جو مجلس قائمہ برائے انصاف ہے, وہ یہ کہہ رہے ہیں کہ اس پورے معاملے میں خود جناب بر کا رویہ جو ہے مولر کی طرف مناسب اور مثبت نہیں تھا, وہ نیوٹرل نہیں تھے بلکہ وہ مسلسل ان کے بارے میں منفی رائے کا اظہار کرتے رہے, لہٰذا ہم جو ہیں ان کے خلاصے پر ہمیں یقین نہیں ہے, یعنی یقین کا مطلب ہم خلاصے کی بنیاد کے اوپر تجزیہ نہیں کر سکتے اور ہمیں پوری رپورٹ چاہیے اس کے بارے مقابلے میں. لیکن بر صاحب نے کہا کہ وہ مطالعہ کر رہے ہیں اور وہ آج فیصلہ کریں گے, یعنی ایک دو دن فیصلہ کریں گے کہ رپورٹ کا کتنا حصہ جو ہے وہ جاری کیا جائے, کیونکہ ٹرم اور ریفرنس میں یہ لکھا ہوا تھا کہ یہ رپورٹ اٹارنی جنرل کو جمع کرائی جائے گی اور پھر اٹارنی جنرل کی ثوابدید پر ہوگا کہ اس کا کتنا بڑا حصہ وہ افشا کرتے ہیں یا اشاعت عام کے لیے جاری کرتے ہیں. تو اس میں جو بات یعنی نظر آ رہی وہ یہ کہ یہ جو جملہ ہے نا کہ وہ بڑی ذمہ نہیں, بڑی ذمہ نہیں سے مراد یہ ہے کہ جو مداخلت میں براہ راست تو انوالو نہیں تھے لیکن بہرحال ان کے بچوں نے ملاقات کی ہے ایجنٹوں سے, ان کے جو ذمہ دار تھے انتخابی مہم کے جو کئی بڑے لوگ تھے پال مینافورٹ وغیرہ, انہوں نے ملاقات کی اس سے روسیوں سے, یہ ضرور ہے کہ یہ بات ثابت ہے کہ یہ ان کے حکم پہ انہوں نے کیا تھا یا یہ کہ انہوں نے خود ملاقات کی. پھر اس کے بعد مائک کوہن نے جو بیان دیا ہے وہ یہ کہا ہے کہ ان کو کہا تھا صدر ٹرمپ نے کہ کچھ بات وہ نہ بتائیں, تو یہی وہ مسئلہ ہے جو ڈیموکریٹ پارٹی اٹھا رہی ہے, یہ دراصل انصاف کے راستے میں مزاحمت والی بات ہے کہ انہوں نے انصاف کے راستے میں مزاحمت کرنے کی کوشش کی, آبسٹرکشن آف جسٹس جسے کہتے ہیں. تو یہ وہ دو تین نکات ہیں جس کے اوپر ڈیموکریٹ پارٹی کو امید ہے کہ وہ جو ہے وہ اس معاملے کو دوبارہ زندہ کر سکیں گے, اٹھا سکیں گے, اس لیے کہ اگر خالی رپورٹ کے سمری کو دیکھا جائے, اس کے خلاصے کو دیکھا جائے تو ایسا لگ رہا ہے کہ بالکل وہ بری ذمہ ہیں اور ان کے خلاف کوئی الزامات نہیں ہیں, لیکن یہ جو لفظ آیا ہے کہ وہ بری ذمہ نہیں ہے تو مکمل طور پر جی. مولر نے بات کہی ہے تو اس کا مطلب یہ ہے کہ اب وہ دروازہ کھلا ہوا ہے کہ مزید اس پر کام ہو. یہی وجہ ہے کہ آپ کو معلوم ہوا کہ آج ہی جو ہے وہ اسپیکر نینسی پولوسی اور جو اقلیتی سینٹ کے اقلیتی رہنما ہے پال شومر, انہوں نے یہ کہا ہے کہ اس رپورٹ سے یہ بات ثابت, کیونکہ ہمیں ان کے بارے میں اعتماد نہیں ہے, بر جو ہے وہ مسلسل منفی بات کرتے رہے ہیں رابرٹ مولر کے بارے میں, لہٰذا ہمیں جو ہے فوری طور پر رپورٹ چاہیے. اچھا مزہ یہ ہے کہ اس مطالبے میں ان کو صدر ٹرمپ کی حمایت حاصل ہے, صدر ٹرمپ تو یہ کہہ رہے ہیں عوام کو جاری کر دی جائے. آپ نے دیکھو کل انہوں نے جب اتر رہے تھے وہ ہیلی کاپٹر سے تو انہوں نے کہا کہ میں چاہتا ہوں کہ یہ رپورٹ جو ہے وہ اشاعت عام کے لیے صرف کانگریس کو نہیں بلکہ امریکی عوام کو اس کے بارے میں بتا دیا جائے, اور کیونکہ ان کو پورا اعتماد ہے کہ اس رپورٹ میں ان کے بارے میں کوئی بات نہیں اور وہ بالکل بری ذمہ اس بات سے.
جی طلعت رشید صاحب, اب اگر رپورٹ تفصیلی طور پہ سامنے آتی ہے تو اس میں سے کچھ پہلو نکل سکتے ہیں جیسے ڈیموکریٹس اس کو ایکسپیکٹ کرتے ہیں, آپ نے چونکہ الیکشن 2020 کی بات کی ہے سو جس میں کچھ مواد ان کے لیے بھی ہو جس کے اوپر وہ کھیل سکے.
دیکھیں اگر مواد ہو بھی تو بہت کم ہوگا, جیسے ٹرمپ صاحب نے کہا نا کہ ٹھیک ہے جی رپورٹ آپ پبلک کو شائع کر دیں, اس کا مطلب ہے کہ ان کو کانفیڈنس ہے کہ اس رپورٹ میں اب کوئی ایسی بات نہیں جو ٹرمپ کو ایکیوز کر سکے گی, تو اس کا مطلب ہے کہ یہ آلموسٹ کلین چٹ جیسے جس کو کہتے ہیں نا وہ ٹرمپ کو مل گئی. حالانکہ اس میں کچھ ہے کچھ چیزیں ہیں جو مولر صاحب بھی کہہ رہے ہیں کچھ ہیں کہ جو ٹرمپ کو تھوڑا سا ٹربل کرے گی لیکن وہ اتنی نہیں ہے. دیکھیں نا کلنٹن بھی رشین سے ملتے رہے, سارے جو ہے اوباما بھی ملے, تو اس کا یہ مطلب نہیں کہ آپ جی الیکشن کیمپین کو الیکشن کیمپین کے لیے آپ ان سے ملتے رہے. کچھ دوسری وجہ بھی ہو سکتی ہیں, بزنس مین ہے یہ ٹرمپ وغیرہ ان کے لڑکے وغیرہ جو بھی ہیں, لیکن یہ چیزیں ایسی نہیں جو کہ ٹرمپ کی پریزیڈنسی کو چیلنج کر سکے. اب ٹرمپ جو ہے وہ بہت خوش ہیں, بلکہ جو لنسی گرام جو چیئرمین ہے اس کے جوڈیشری کمیٹی کے وہ بھی بہت خوش ہیں, جو دوسرے ہیں نیلر جو وہ یہ کہہ رہے ہیں کہ جی کہ اس کو دوبارہ ہم انویسٹیگیٹ, لیکن یہ کہ وہ چیز نہیں رہے گی جو مین ان کا فوکس تھا وہ کلوژن تھا جس میں ڈونلڈ ٹرمپ بڑی ذمہ ہے, اور یہ ان کے لیے بہت ہی اچھا ہے کیونکہ اٹس الیکشن آنے والے ہیں اور یہ ان کو بہت ہیلپ کرے گا الیکشن کے دوران. اب ڈیموکریٹ جو ہے دے آر فیلنگ ویک, اب ان کے پاس کوئی دوسرا چارہ نہیں ہے, وہ کوئی دوسرا ایشو اٹھائیں گے اور اس ایشو کرتے کرتے پھر دو ڈھائی سال لگ جائیں گے, فیصلہ ضائع ہوگا. ان کو ڈیموکریٹ کو چاہیے کہ اب اس کو اس چیپٹر کو کلوز کریں اور ملک کی بہتری کے لیے کام کریں.
صحیح, بہت شکریہ طلعت رشید صاحب, آپ نے ہمارے لیے وقت نکالا. مسعود عبدالعلی صاحب آپ ہمارے ساتھ رہیں گے پروگرام کے اگلے سیگمنٹ میں بھی, ایک بریک لیتے ہیں سامعین, بریک کے بعد واپس آئیں گے پروگرام کے آخری حصے پہ بات کرتے ہیں.
شکریہ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر, جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے www.urduvoa.com۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام میں جہاں رنگ میں ہوں اسد حسن، اور پروڈیوسر نے ہمارے ساتھ اسفر امام، مسٹر زویر نے ہمارے انجینئر ہیں، اور یہ پروگرام کا جو موضوع ہے وہ یہ کہ کیا پاکستان واقعتاً تیل اور گیس کے بڑے ذخائر ان کے قریب پہنچ چکا ہے، نئے ذخائر جس کے بارے میں پرائم منسٹر عمران خان وہ بہت پر اعتماد ہیں، اور انہوں نے دو بار اس کے اوپر بات کی۔ آج بھی انہوں نے یہ ریفرنس دیا ہے جرنلسٹ کے ساتھ بات کرتے ہوئے، اور کچھ دن پہلے بھی انہوں نے کہا تھا کہ آئندہ 3 ہفتے اہم ہیں، پاکستان اور پاکستان کے عوام کے لیے بڑی خوشخبری 3 ہفتوں کے اندر سامنے آ سکتی ہے۔ ان کا یہ کہنا ہے کہ تیل کا بڑا ذخیرہ جو ہے وہ دریافت ہونے جا رہا ہے، جس سے پاکستان کے جو معاشی مسائل ہیں وہ ختم ہو جائیں گے، اور پاکستان کی ترقی کو روکنا وہ ناممکن ہو جائے گا۔ آف شور ڈرلنگ ان کے بقول جو ہے وہ ایک فائنل سٹیج پہ پہنچ چکی ہے، اور جو اس میں ڈرلنگ کرنے والی کمپنیاں ہیں وہ وزیراعظم کو یہ بریفنگ دے رہی ہیں کہ وہ کافی حد تک پر اعتماد ہیں، اور وہ یہ کہہ رہی ہیں کہ پاکستان جو ہے وہ نئے ذخائر جو ہے وہ آف شور وہ حاصل کر رہا ہے، اور اس سے بہت برسوں کے لیے، بعض رپورٹوں کے مطابق کم از کم 100 سال کے لیے اور کم از کم 50 سال کے لیے جو ہے پاکستان کی جو انرجی کی ضرورت ہے یا تیل اور گیس جو ہے وہ بڑی وافر مقدار میں وہاں سے پروڈیوس ہو سکتی ہے۔ اور اس میں جو ایگزین موبائل ہے، آئل ایکسپلوریشن کمپنی ENI ہے، ان کے آفیشیل جو ہیں وہ بھی جنوری سے اس ڈرلنگ کے اندر انوالو ہیں، جس کو الٹرا ڈیپ ویل 230 کلومیٹر سمندر کے نیچے اس کو ڈرل کیا جا رہا ہے، اور اس کو کیکرا ون ایریا کے نام سے پہچانا جاتا ہے، جانا جاتا ہے۔ اس بارے میں رپورٹیں تو پہلے بھی آتی رہی ہیں، کیا وزیراعظم کو یہ بات اسی طرح سے پبلک کرنی چاہیے تھی، اتنا آپٹیمزم ہونا چاہیے تھا، یا 100% جب تسلی اور تصدیق ہو جاتی آئل ایکسپلورنگ کمپنی سے یا ڈرلنگ کمپنیوں سے تو پھر اس کو مارکیٹ کیا جاتا۔ اس میں پروسیس کیا ہوتا ہے ڈرلنگ کا، اور جہاں پہ شائبہ ہوتا ہے یا جہاں سے بیسک توقع یا امکان پیدا ہوتا ہے وہ کیا چیزیں ہوتی ہیں جو اس جانب یقین دلاتی ہیں، اور اگر کنفرم ہو جائے کہ ذخیرہ موجود ہے تو ہم عوامی زبان میں یہ جاننا چاہیں گے کہ اس کو میٹیریلائز کرنے میں، کیپٹلائز کرنے میں کتنا وقت لگتا ہے۔ ڈاکٹر گلفراز احمد نے جوائن کیا ہے، فارمر سیکرٹری پیٹرولیم، اور اس وقت بھی ایک آئل اینڈ گیس کمپنی کے ساتھ وہ وابستہ ہیں۔ مسعود عبدالی صاحب ہمارے ساتھ ہیں، ظاہر ہے ہمیں آپ ان کو ایک کالمسٹ، ریسرچر، بلاگر کے طور پہ جانتے ہیں، لیکن وہ اسی ایگزون کمپنی کے پاکستان کے اندر اور پاکستان اور افغانستان کے لیے کنٹری ڈائریکٹر کے طور پہ بھی سرو کر چکے ہیں، سو ان کو بھی ان آپریشنز کا کچھ اندازہ ہے۔ بہت شکریہ آپ نے دونوں مہمانوں کا۔ ڈاکٹر گلفراز احمد صاحب، پہلے ہمیں یہ بتائیے گا کہ یہ جس امید کا یا جس اسبات پسندی کا اظہار پرائم منسٹر کی جانب سے ہو رہا ہے، کیا یہ سمجھا جائے کہ جو ڈرلنگ کمپنیاں ہیں یہ ان کی بریفنگ کا نتیجہ ہے اور یہ حقیقت کے قریب ہے؟
دیکھیں جی، جب سب سے پہلی دفعہ جب اس رائے کا اظہار کیا ہمارے پرائم منسٹر صاحب نے، اس وقت ایگزان موبل کمپنی جو اس شراکت میں شامل ہوئی اور اس کے بعد پھر ڈرلنگ کا پروگرام بنا، اس وقت انہوں نے ان کے ساتھ نیوز یہ شیئر کی کہ ان کے پاس کافی بڑا سٹرکچر ہے جس سے تیل اور گیس ملنے کی امید ہے، اور اگر سائز آف سٹرکچر دیکھا جائے تو یہ جو تیل اور گیس کی فائنڈ ہوگی یہ بڑی فائنڈ ہوگی۔ تو یہ اس سٹیج کے اوپر پہلی دفعہ پرائم منسٹر صاحب کے منہ سے سنا کہ کوئی خوشخبری آنے والی ہے، اور ساتھ ہی انہوں نے یہ کہا کہ اگر اس میں تیل اور گیس مل گیا تو بہت بڑی فائنڈ ہوگی۔ ویسے یہ بھی انہوں نے کہا کہ ممکن یہ بھی ہو سکتا ہے کہ اس میں تیل اور گیس لیک کر چکا ہو، ان کی اپنی زبان،
اگر لیک کر چکا ہو تو اس کا مطلب ہے کہ پھر وہ ضائع ہو، اس کو سمجھا جاتا ہے
لیک کر چکا جو ہے نا، وہ پرائم منسٹر نے جو کہا اس کا یہ ہے کہ اس نے ہر ایک جو ایکسپلوریشن کا آبجیکٹو ہوتا ہے جس کو ہم ڈرل کرتے ہیں اس میں ایک چانس آف سکسیس ہوتا ہے، اور چانس آف سکسیس کو انہوں نے جس زبان میں ان کو بتایا گیا وہ یہ ہے کہ ہو سکتا ہے اتنا بڑا اسٹرکچر ہے جس میں اگر وہ لیک کر چکا ہے تو شاید ہمیں پھر डिस्कवरी ना हो, ये वो जो चांस होता है हर एक्सप्लोरेशन वेल में, इसमें डिस्कवरी हो या ना हो, उसकी तरफ उनका इशारा था। उसके बाद फिर जब ये ड्रिलिंग मिली, आपको पता है कि चार कंपनियों की शराकत है, 25% ईच बराबर की शराकत है, जिसमें पाकिस्तान की दो कंपनियां हैं ओजीसी पीपीएल और फिर इटालियन कंपनी है ईएनआई ऑपरेटर है और एग्जान मोबल, और ये तकरीबन $80 मिलियन का वेल है, और चूंकि बहुत बड़ी इन्वेस्टमेंट है चार कंपनियों ने मिलकर की हुई है, ये उसी वक्त ही इन्वेस्टमेंट करने के लिए तैयार होते हैं जब इनको ड्रिलिंग से पहले जितनी भी इन्वेस्टिगेशन हो वो इन्वेस्टिगेशन पॉजिटिव हो, और जब पॉजिटिव सारी इन्वेस्टिगेशन हो तो लास्ट टेस्ट जो है ड्रिलिंग को होता है, और अक्सर इसी उम्मीद के ऊपर ही इतनी बड़ी रकम लगाई जाती है कि इसमें डिस्कवरी होगी। अब उसके बाद एक दो दफा फिर जो प्राइम मिनिस्टर के जबान से ये सुनने में आया, तो उसकी दो वजूहत हो सकती हैं। एक तो ड्रिलिंग अभी जारी है और हतमी नतायज अभी नहीं मिले, प्राइम मिनिस्टर को भी अभी तक इतला नहीं मिली कि ये डिस्कवरी हो चुकी है, लेकिन इसमें कोई पॉजिटिव इंडिकेशन आते रहते हैं ड्रिलिंग में। एक तो इंडिकेशन ये है, हमने सुना एक लेटेस्ट केस में एक प्रेशर किक हुई है जो भी एक पॉजिटिव इंडिकेशन होती है, और दूसरा ड्रिलिंग के दौरान पर कोई गैस के शोज भी ड्रिलिंग में आते रहते हैं, तो इस तरीके से अगर पॉजिटिव इंडिकेशन हैं यानी मुस्बत ऐसे असरात नजर आ रहे हैं, तो फिर कंपनियां जो हैं और ज्यादा पुरअमीद हो जाती हैं, और हो सकता है उस पुरअमीद होने की वजह से ये प्राइम मिनिस्टर तक दोबारा खबर पहुंचे।
तो हमें डॉक्टर साहब ये बताएं कि अगर कोई कंपनी कह रही है कि 70% तक वो बहुत कॉन्फिडेंट है और वो काफी कई हजार फीट तक वो नीचे जा चुके हैं और अब जो फासला है वो कम है एक्चुअल जो मुमकिन तौर पर 60 हो सकते हैं, 70% कॉन्फिडेंस से क्या मुराद
है? जो अगर जितना भी आप फैसला तय कर लें उससे फर्क नहीं पड़ता, फर्क उस जिस टारगेट पर आप जाना चाहते हैं, बेशक वो 300-500 meters का डिस्टेंस हो, उससे ही सिर्फ पता चल सकता है। तो इसलिए अगर वो ड्रिलिंग अपने टारगेट के करीब पहुंचे हैं तो जब तक वो टारगेट को ड्रिल करके फिर उससे असल शवायद हासिल नहीं करेंगे, उस वक्त तक हतमी हम कुछ नहीं कह सकते। उम्मीद है, उम्मीद बढ़ती जा रही है, क्योंकि जो भी टेल टेल साइंस आ रहे हैं जैसे प्रेशर किक है, को गैस के शोज हैं, उससे उम्मीद बढ़ती जा रही है, लेकिन अभी बेशक कितनी गहराई में जा चुके हैं अभी तक हतमी कोई उम्मीद नहीं किया।
जी डॉक्टर गुलफराज साहब की बात आपने सुनी, मसूद अब्दाली साहब आपकी क्या असेसमेंट है, आप भी इन खबरों को यकीनन फॉलो कर रहे होंगे?
आपको मुख्तसर दो एक मिनट में ये बताऊं आपके सामेईन के लिए कि ये पूरा बिजनेस जो है तेल के एक्सपोजर है क्या। देखिए इसमें जो सबसे जरूरत है ना, सबसे पहली बात जो है वो ये कि रिजर्वायर जिसे कहते हैं उस जगह मसामदार चट्टाने मौजूद हों जिसमें तेल जमा हो, यानी मसामदार चट्टानों का मतलब ये है कि तेल जो है इस तरह रहता है जैसे पानी में स्पंज को डाल दें तो पानी उसमें आ जाता है, इसी तरह तेल गैस और पानी जो है वो जमीन के अंदर रहता है। तो सबसे पहली बात वहां पर मसामदार चट्टानों जो यहां पर जो है हमारा टारगेट गालिबन चूने का पत्थर है, लाइमस्टोन है, इसके अलावा यानी इसमें जमा रहे। दूसरी जरूरत यह कि उन मसामदार चट्टानों के ऊपर गैर मसामदार चट्टानों, ये जो डॉक्टर साहब बात कर रहे थे कैप रॉक की, वो कैप रॉक हो ताकि वो रिजर्वायर जो अपनी जगह पर रहे, और तेल अगर वो ये मसामदार चट्टान मौजूद ना हो तो चूंकि नीचे प्रेशर होता है फॉर्मेशन का, उसके से ये जो है तेल ऊपर होकर जाया हो जाता है, जैसे लीक करना कहा था हमारे वज़ीर-ए-आज़म साहब ने। इसके अलावा एक और बहुत जरूरत बात है कि उस जगह की बनावट ऐसी, स्ट्रक्चर ऐसा हो कि तमाम जगह से तेल जो है वो उसमें रिजर्वायर में जमा हो रहा हो ताकि वो रिजर्वायर जो है वो बढ़ाओ। अब ये तीन बातें जो है सिर्फ उसी सूरत में मालूम हो सकती है जब तक हमारी जो बिट है जो ड्रिलिंग कर रही है हम टारगेट तक ना पहुंच जाए, और टारगेट हमारा जो है यहाँ पर जो चूने की पत्थर के जो चटाने हैं ये तकरीबन 5,000 meters से भी ज्यादा है और अभी हम वहां पर नहीं पहुंचे हैं। मेरे जो शदीद तहफात है वो ये कि मेरा अपना ख्याल ये कि सदर वजीर आजम से जो बातें मंसूब की गई हैं मुझे उनके ऊपर भी शक है, इसलिए कि ये जो मसला है हमारे यहाँ सोशल मीडिया के ऊपर खबरें आने का वो इस कदर गैर, यानी आप देखा होगा बेनामी अकाउंट से लोग जो है चीजें देते रहते हैं, और ये कहना कि उनको यकीन दिलाया है ऑयल कंपनी ने, ऐसा नहीं हो सकता, इसलिए कि ये जो है ये ऑयल कंपनी जो है वो ऐसी गैर जिम्मेदाराना बातें नहीं करती, इसलिए कि तेल के बिजनेस में जब तक टेस्ट या सिर्फ ड्रिलिंग काफी नहीं है, जब हम मुकम्मल कर लेंगे खुदाई तो उसके बाद बहुत ही आला किस्म की बहुत ही यानी पैमाइश का पूरा निजाम कायम करना, आजमाइश पैमाइश का मरहला होता है जिसके अंदर लॉगिंग टेस्टिंग, वो जब तक नहीं होगी उससे पहले बिल्कुल ज्यादा नहीं किया जा सकता कि کامیاب ہوئی ہے کہ نہیں ہوئی ہے. تو میں نہیں سمجھتا کہ وزیر اعظم کو کسی آئل کمپنی نے, ایکسون موبل نے یا او جی ڈی سی نے یا پی پی ایل نے کوئی پرامید بات کہی ہوگی. اس لیے کہ پرامید تو ظاہر ہوتا ہے کہ اگر 80 million dollars خرچ ہو رہا ہے یہاں پر, تو اگر وہ پرامید نہ ہو تو پیسے نہ خرچ.
80 million dollars جو ہے وہ ڈرلنگ کمپنیاں خرچ کریں گی.
ہاں وہی میں کہہ رہا ہوں نا, یہ صرف اس ویل کی کھدائی کے اوپر, یعنی یہ 80 million خرچ ہوا ہے, اس سے پہلے انہوں نے کئی 100 million اور خرچ کیے ہوں گے اس کی آزمائش کے اوپر. تو یعنی تقریباً 200-300 million dollars کا پروجیکٹ ہے. تو ظاہر سی بات ہے 200-300 million dollars کوئی بھی کمپنی جو ہے اگر پرامید نہ ہو تب تو خرچ نہیں کرے گی. لیکن تیل, لیکن آپ نے جو فرمایا 70%, یہ میرا خیال انفارمیشن غلط ہے. یہاں پر کامیابی کا امکان صرف 12% ہے. یہ نوٹ کر لیں کہ یہاں پر جو کامیابی کا امکان ہے 10-12% ہے, اور 82% امکان یہ کہ شاید یہ ویل ناکام ہو جائے گا. تو میرا خیال ہے کہ 70% کی بات کرنا درست نہیں ہے. پھر ایک اور بات ہے کہ اس مرحلے پر جو میری اطلاع ہے وہ یہ کہ ابھی ہم ٹارگیٹ سے کافی دور ہیں. مجھے نہیں پتا کہ یعنی کیا ایکچوئل ڈیپتھ کیا ہے اس وقت, لیکن ٹارگیٹ کافی دور ہے. اس مرحلے کے اوپر اس تیقن سے بات کر رہا ہے کہ وہاں پہ ڈسکوری ہو جائے گی اور ہم 50 سال کا تیل دریافت کر لیں گے, یہ درست ہے کہ اسٹرکچر بہت بڑا ہے.
قبل از وقت اور میچور بیان ہے پرائم منسٹر کا, ان کو نہیں دینا چاہیے تھا.
دیکھیں مجھے تو لگتا ہے پرائم منسٹر بیان دیا, جیسے میں نے عرض کیا نا کہ یہ
نہیں, بیان تو انہوں نے دیا ہے, یہ تو انٹرنیشنلی رپورٹ ہوا ہے, رائٹرز نے بھی کیا ہے, آج بھی بات کی انہوں نے
دنیا کے حوالے سے. اب پتہ نہیں ہے وہ صحیح ہے بھی کہ نہیں ہے, لیکن اگر واقعی وزارت نے بیان دیا ہے تو مجھے تو واقعی بیان ذمہ دارانہ لگتا ہے. اور خود یہ اس معیار کا بیان, یہ جو تو ایسا لگ رہا ہے جیسے زندگی میں پہلی بار ڈرلنگ ہو رہی ہے پاکستان میں, ایسا کچھ پاکستان میں بھی, پاکستان جو ہے
جی ڈاکٹر گلشاہ
50 سے ڈرلنگ ہو رہی ہے. پاکستان بڑی میچور انڈسٹری ہے, دنیا میں پاکستانی ماہرین کام کر رہے ہیں, اور یہ بہت ہی معمولی سے جو کام ہم کر رہے ہیں وہاں پر, جیسے پاکستان میں کام ہو رہا ہے آپ شو ڈرلنگ کا, یہ بالکل معمولی کام ہے. اور اس کے بڑے پاکستان کے پاس تجربہ ہے, کوئی اچھمبے والی بات نہیں ہے, کوئی ایسی ایکسٹراڈنری کام نہیں ہو رہا, یہ کام جو ہے مسلسل ہو رہا. تو اس کو نارمل ہونے دیں جس طرح سے ٹیکنیکل کام ہوتا ہے, اور وزیر اعظم صاحب کو جب رپورٹ مل جائے گی تو اس کے بعد وہ بریف کر دیں لوگوں کو. لیکن یہ کہ اس کے بارے میں رائے زنی کرنا, اس طرح ایکسائٹمنٹ کرنا, میرا خیال ہے یہ کسی طور مناسب نہیں ہے.
جی ڈاکٹر گلفراز صاحب.
جی میں یہ کہنا چاہوں گا کہ پہلی بات یہ ہے کہ جو اپنے خیال ڈرلنگ کمپنیاں یہ کر رہی ہیں, یہ چار جو ہے شرکت والی کمپنی ہیں, جو تیل اور گیس ملے گا انہی کو, انہی کا حصہ ہوگا وہ, تو یہ مل کر انویسٹ کر رہی ہیں. دوسری بات یہ ہے کہ وہ ڈرلنگ کرنے سے پہلے جو بھی انفارمیشن وہ جنریٹ کر سکتے ہیں, جس کو ہم کہتے ہیں سائزمک, جس سے زمین, زیر زمین کا ایک عکس بن جاتا ہے, اس عکس سے یہ پہلے ہم سرٹین کرتے ہیں, یقین کرتے ہیں کہ واقعی اس کے اندر کیپ راک ہے, یعنی جس نے اوپر سیل دی ہوئی ہے, یا اس کے اوپر رزوار راک ہے مسام والی جو بھی ذکر کر رہے تھے ہمارے ماہر, اور وہ چیزیں جو ہے اس کا تو یقین ہو چکا ہے. اس کے بعد ہی ڈرلنگ اور سائز آف دا اسٹرکچر بھی, وہ بھی یقین کیا جاتا ہے کہ اسٹرکچر بند ہے, جس سے اگر تیل اور گیس اس کے اندر آئے تو لیک نہیں ہوتے. وہ ساری چیزیں ہو چکی ہیں, اس کے اوپر کوئی شک نہیں ہے. لیکن پھر شک یہ ہوتا ہے کہ کیا واقعی یہاں پر ویلڈ پیٹرولیم سسٹم موجود ہے, کیا اس جو اسٹرکچر ہے اس کے اندر پانی تو نہیں ہے. تو اس کا لاسٹ ٹیسٹ جو ہوتا ہے ڈرلنگ ٹیسٹ ہوتا ہے. میں یہ بتا دوں, دو دن پہلے پیٹرولیم منسٹر نے کہیں اسٹیٹمنٹ دی ہے کہ ہمیں پازیٹو انڈیکیشن آ رہی ہیں, اور میرے خیال میں اگر پیٹرولیم منسٹر نے یہ انڈیکیشن ایک عام بیان میں دی ہیں تو ہو سکتا ہے انہوں نے پھر یہ آگے
کو
بھی میسج دیا ہو کہ مجھے پازیٹو انڈیکیشن مل رہی ہیں. اور پازیٹو انڈیکیشن جو جہاں تک منسٹر کا تعلق ہے, ان کے پاس تو ذرائع ہیں, جو ریگولیٹر ہے, جو منسٹری ہے, جو ہر وقت اس جو اپ ڈیٹ لیتی ہے ڈرلنگ کی, تو ہو سکتا ہے کوئی ایسی انڈیکیشن ان کو ملنی شروع ہوگی.
ٹھیک ہے, اور یہ بھی ہو سکتا ہے کہ زیادہ جو ہے
کہہ دیا, لیکن میں یہ کہہ دوں کہ ابھی بھی چانسز ہیں.
ٹھیک ہے, اب وہ چانسز کتنے, جیسے عبدالی صاحب کہہ رہے ہیں کہ وہ 70% 12% ہو سکتے ہیں. 30 seconds سر اس میں بتائیے گا.
جو جہاں تک 12% تعلق ہے جی, وہ اصل میں جب ماڈلنگ کرتے ہیں اور ایکسپلوریشن ویل, جن کو فرنٹیئر ایریا میں ایسی جگہ پر آپ ایکسپلور کر رہے ہوں جہاں پہلے تیل اور گیس نہیں ملا ہو, اس صورت میں آپ کی جو ایکسپلوریشن ویل جو ہے وہ تقریباً 20% کے اوپر ہی تقریباً ساری ڈرلنگ ہوتی ہے. لیکن زیادہ چانسز اس کے مجھے یہی لگ رہے ہیں کہ اس ایریا میں پیٹرولیم سسٹم موجود ہے اور اس میں سورس راک ہے جو کافی گہری ہے, جس وجہ سے یہ خیال کیا جا سکتا ہے اس سورس سے گیس پیدا ہوگی, اس لیے زیادہ چانسز گیس ملنے کے ہیں. और इतना बड़ा साइजेबल स्ट्रक्चर है, उसमें लाजमी तौर पर अगर प्रॉपर फिलिंग हुई तो बहुत बड़ी फाइंड होगी।
बहुत शुक्रिया डॉक्टर गुलफाज अहमद साहब हमारे साथ थे। प्रोग्राम हमारा यहाँ पे खत्म होगा, बिल्कुल वक्त खत्म हो जाता है। असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
उस वाकये को हफ्ता भर गुजर चुका है जब एक सफेद फार्म नस्ल परस्त ने क्राइस्ट चर्च न्यूजीलैंड में जुमे की नमाज के दौरान 50 मुसलमानों को गोलियों का निशाना बनाकर हलाक कर दिया। वहां से 15,000 किलोमीटर के फासले पर न्यूयॉर्क में मुस्लिम कम्युनिटी पेट्रोल एंड सर्विसेज ग्रुप तश्कील दिया गया है, जो पास पड़ोस के लोगों की जो परेशानी का शिकार हैं, दिलजोई का काम अंजाम दे रहा है। जल्द ही इस ग्रुप का दायरा पूरे शहर में फैला दिया जाएगा। वॉइस ऑफ अमेरिका के रेमन टेलर ने इस बारे में एक तफसीली रिपोर्ट मुरतब की है और मैं हूं यास्मीन जमील। नजरुल इस्लाम एक इमाम मस्जिद हैं और मुस्लिम कम्युनिटी पेट्रोल सर्विसेज से ताल्लुक रखते हैं। वो कहते हैं, हम हर सूरत हाल पर नजर रखेंगे और आस पास पर कड़ी निगाह होगी। नजरुल इस्लाम इमामत के फराइज भी अंजाम देते हैं और एक स्कूल के प्रिंसिपल भी हैं जहां कुरान की तालीम दी जाती है। वो भी जल्द ही न्यूयॉर्क शहर की सड़कों पर चक्कर लगाएंगे। वो एक फोर्ड टॉरस कार में गैर मुसल्ला होंगे और उस कार पर अस्सलामु अलैकुम लिखा होगा। नजरुल इस्लाम कहते हैं,
Say if someone just an immigrant came to this country from, you know, Arabic speaking country and they might be in trouble or they need help and they say assalamu alaikum, they probably don't know how to read English.
अगर कोई शख्स जो तारिक-ए-वतन हो, किसी अरब मुल्क से ताल्लुक रखता हो और वो मुश्किल में हो या उसे मदद की जरूरत हो और वो जब अस्सलामु अलैकुम लिखा हुआ देखेंगे और हो सकता है वो अंग्रेजी ना जानते हों, लेकिन उन्हें जब अरबी में अस्सलामु अलैकुम लिखा हुआ नजर आएगा तो उन्हें यकीनन पता चल जाएगा कि उस कार में मुसलमान सवार हैं और इस तरह वो हमसे रुजू कर सकते हैं और अगर उन्हें किसी किस्म की मदद दरकार हो तो हमसे कह सकते हैं। ये अल्फाज थे मुस्लिम कम्युनिटी पेट्रोल सर्विसेज से ताल्लुक रखने वाले एक इमाम मस्जिद नजरुल इस्लाम के। गुज़िश्ता हफ्ते न्यूजीलैंड में जो हौलनाक सानहा पेश आया वो दुनिया भर में मुसलमानों और तारिकीन वतन के खिलाफ नफरत की लहर का ताज़ा तरीन वाकया है। 9 تشکیل شدہ مسلم کمیونٹی پیٹرول اینڈ سروسز کا مقصد لوگوں کو تربیت دینا اور مقامی سطح پر جرائم کی روک تھام ہے، لیکن ساتھ ہی یہ ایسے لوگوں کے لیے امداد کا بھی ذریعہ ہے جنہیں ذاتی مسائل درپیش ہوں۔ اس وقت اس گروپ میں 50 سے زیادہ رضاکار شامل ہیں اور ان میں مختلف زبان بولنے والے موجود ہیں۔ ان میں سیکیورٹی کی بنیادی معلومات رکھنے والے CPR کے تربیت یافتہ افراد، امام اور ذہنی صحت کے حوالے سے مشورہ دینے والے سبھی شامل ہیں۔ یہ گروپ منفرد نہیں اس لیے کہ بروکلین میں بھی ایک ایشیائی سیویلین پیٹرول کام کر رہا ہے۔ مسلم کمیونٹی پیٹرول سروسز کی ڈائریکٹر آپریشنز ماویش فاطمہ کہتی ہیں،
I always thought like why don't Muslims have that? Everyone should have this. Like this is amazing, right? It's a common ground.
میں ہمیشہ سوچتی تھی کہ مسلمان اس قسم کا گروپ کیوں تشکیل نہیں دے سکتے۔ ہر ایک ایسا گروپ بنا سکتا ہے، یہ مختلف ثقافتوں کے لیے مشترکہ پلیٹ فارم ہے۔ بروکلن ایشین سیویلین آبزرویشن پیٹرول کے رضاکار بھی پولیس کی موٹر گاڑیوں سے ملتی جلتی گشت کرنے والی گاڑیوں پر چکر لگاتے ہیں۔ اس گروپ کی تشکیل کا محرک زبان کی رکاوٹ بھی تھی اور ساتھ جرائم کی شرح میں اضافہ بھی اس کا سبب بنا۔ ایک فش مارکیٹ کے مالک کہتے ہیں، حقیقتاً یہ ناممکن ہے کہ نسل پرستی کو ختم کیا جا سکے، لہٰذا ایسی تنظیم ہونی چاہیے جو ہماری طرف سے آواز بلند کر سکے۔ اس گروپ کے بانی لوئی لیو چین سے 1990 کی دہائی میں ترک وطن کر کے آئے تھے۔ وہ کہتے ہیں،
Since we started our organization about 5 years ago, we've seen a lot of improvement between the police and the local community.
ہم نے تقریباً 5 سال پہلے جب سے یہ تنظیم شروع کی ہے مشاہدہ کیا ہے کہ پولیس اور مقامی کمیونٹی کے درمیان خاص کر جرائم کے شکار لوگوں کے ساتھ رابطہ خاصا بہتر ہوا ہے۔ ہم تارکین وطن کی حوصلہ افزائی کرتے ہیں کہ وہ کسی خوف یا دباؤ کے بغیر اپنا موقف بتائیں اور قانون نافذ کرنے والوں کو اس کردار پر اعتماد ہے جو ہم ادا کر رہے ہیں۔ یہ الفاظ تھے مسٹر لوئی لیو کے. مہاوش فاطمہ کو جو بروکلن میں پلی بڑی ہیں، یہ توقع ہے کہ ان کی کمیونٹی اپنے رضاکاروں کو بڑے بھائیوں اور بہنوں کے طور پر دیکھیں گے. وہ کہتی ہیں
Every community really needs their own kind of community patrol.
ہر کمیونٹی کو درحقیقت اپنی ہی طرز کی کمیونٹی گشت کی ضرورت ہے. مسلم کمیونٹی پیٹرول سروسز کا کہنا ہے کہ وہ اپنے آپریشن کا دائرہ پورے نیو یارک سٹی تک پھیلانے کا منصوبہ رکھتی ہے. یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن.
میڈیم ویو 972 کلو ہرٹز پر، یہ ہے وائس آف امریکہ واشنگٹن.